كده معايا
خلاص
بقى
طب طالما
الناحية
انت
اللي بعد
جيت
بقى.
هتشوف الكاميرات اهو، اتجلي في الكلام بتاعك تبقى خير رجال.
भैया ये बीच में बैठे मैं भाई जाने की जरूरत है, यहाँ बीच में ही आ जाओ। आ जाए जल्दी करें, भैया बीच में बैठे, बीच में बैठे सर, बीच में आकर बैठे सर। माशाल्लाह भाई उस तरफ नहीं है, बीच में आ जाओ, बीच में जगह खाली है भाई, बेटा यहाँ बीच में आ जाओ, यहाँ देखो बीच में बहुत जगह खाली है। बैठ जाओ बैठ जाओ बैठ जाओ, जल्दी चलो जल्दी चलो, जरा तेज कदम उठा लो। अल्लाह हजरात को जजाए खैर है भैया, बीच में बैठो बीच में बैठो, बीच में आ जाओ बीच में, बाएं बाएं ना जाएं भैया, बीच में आ जाओ, बाएं बाएं बहुत बैठ चुके, बीच में खाली है, बीच में आ जाओ, बैठ जाओ बैठ जाओ, वहीं बैठ जाओ वहीं बैठ जाओ, जरा तेज कदम उठा लो, आ जाओ जल्दी से आ जाओ। الله الرحمن الرحيم، نحمده ونصلي على رسوله الكريم، اما بعد، بس ایک بات بات شروع کرنے سے پہلے تھوڑی سی پوچھنی ہے، ماشاءاللہ یہ مجلس ہر سال اجتماع میں ہوتی ہے، عصری طلبہ کی مجلس، اسٹوڈینٹس کی مجلس، تو شاید آپ حضرات جو اس میں پہلے بھی شریک ہوئے ہوں گے، تو تھوڑا سا بتائیں گزشتہ سال ان مجلسوں میں کون کون شریک ہوا ہے، اس مجلس میں گزشتہ سال یا اس سے اگلے سال کون کون شریک ہے، ذرا اٹھا۔ اچھا اس میں تو بڑا مجلس پہلی بار شریک ہو رہا ہے کیا، اٹھانے والے ہاتھ کم ہیں بھائی، ذرا دوبارہ اٹھاؤ جو پہلے شریک ہوئے وہ۔ چلیے ٹھیک، بھائی آپ لوگ جلدی سے آ جاؤ، دیکھو دروازے پر بہت سارے لوگ کھڑے ہیں، جلدی سے آ جاؤ بھائی، دیکھو تاخیر ہو رہی ہے، یہ تو جتنا مجمع یہاں تھا اس سے زیادہ وہاں سے آ رہا ہے، ہم سب یہی نماز پڑھنے کو کہا تھا۔ میرے عزیزو بھائیو دوستو اور بزرگو، ہر سال یہ جو اجتماع ہوتا ہے، اس اجتماع میں ایک مجلس عصری طلبہ کی ہوتی ہے، اسٹوڈنٹس کی ہوتی ہے، اور ہر سال اجتماع کے دوسرے دن آپ حضرات کو الگ سے جوڑتے ہیں، جیسے ابھی آپ حضرات کو جوڑا ہے۔ یہ آپ حضرات کو جوڑتے ہیں تو آپ کو بھی سوچنا چاہیے کہ ہمیں مستقل یہ حضرات الگ سے کیوں جوڑتے ہیں، بنیادی بات یہ ہے کہ ہمارے نبی علیہ الصلوۃ والسلام کے دین میں ہمدردی اور خیر خواہی ہے، کیا ہے بولو، ہمدردی اور خیر خواہی۔ ہمارے نبی علیہ الصلوۃ والسلام سے پوچھا گیا کہ کس کے لیے ہمدردی ہے، تو ہمارے نبی علیہ السلام نے جواب میں فرمایا کہ میرے دین میں ہمدردی ہے اس امت کے سارے طبقوں کے لیے، اس امت کے عام مجمع کے لیے، اس امت کے پڑھے لکھے ان پڑھ شہری دیہاتی خواص سارے طبقوں کے لیے نبی علیہ الصلوۃ والسلام کے دین میں ہمدردی ہے۔ الدین النصیحۃ، قیل لمن یا رسول اللہ قال للہ ولرسولہ ولعامۃ المسلمین ولائمتین، کہ ان سارے طبقوں کے لیے اللہ کے نبی علیہ السلام کے دین میں ہمدردی ہے۔ جب دنیا میں نبی موجود تھے تو اللہ کے نبی علیہ السلام امت کے سارے طبقوں کی فکر فرماتے تھے، اب ہمارے درمیان میں نبی علیہ الصلوۃ والسلام موجود نہیں ہیں، پردہ فرما گئے، تو اب نبی علیہ الصلوۃ والسلام کی جو محنت ہے اس محنت کے راستے سے اس امت کے جتنے طبقے ہیں ان سارے طبقوں کی ہمدردی اور خیرخواہی ہو رہی ہے۔ تبلیغ کی جو محنت ہے وہ نبی والی محنت ہے. کون سی محنت ہے؟ نبی والی محنت. اور نبی علیہ الصلوۃ والسلام کو اللہ نے پوری دنیا کے لیے بھیجا ہے. تو ہمارے نبی علیہ السلام نے دنیا میں بسنے والے سارے انسانوں کی فکر کی. تب دنیا میں نبی علیہ الصلوۃ والسلام نہیں ہیں, پردہ فرما گئے, تو نبی کی محنت کے راستے بھی امت کے سارے طبقوں کی فکر کی جا رہی ہے. اس لیے آپ دیکھو کہ تبلیغ کے پلیٹ فارم سے کبھی الگ الگ طبقوں کے جو جوڑ ہوتے ہیں, کبھی مسترات کو جوڑتے ہیں, صبح میں خواص کا جوڑ تھا, پھر ایک علماء کا جوڑ تھا, کبھی فلاں اور فلاں, تو ایسے اور سارے طبقوں میں ایک طبقہ آپ لوگوں کا بھی ہے, اسکول میں پڑھنے والے بچوں کا. جیسے اور طبقوں کو جوڑتے ہیں ایسے آپ حضرات کو بھی جوڑتے ہیں. آپ کو کیوں جوڑتے ہیں؟ آپ کی بھی ہمدردی اور خیرخائی میں. کیا ہمدردی اور کیا خیرخائی ہوتی ہے؟ انبیاء علیہ السلامات جو ہمدردی اور خیرخائی لے کرتے ہیں وہ یہ ہوتی ہے کہ اس امت کی دنیا بھی اچھی بن جائے اور آخرت بھی اچھی بن جائے. کہ یہ تو سب کی اچھی, سب کی یہ تو چاہت کی چیز ہے کہ بھائی جب تک ہم دنیا میں رہیں اللہ ہماری دنیا اچھی کر دیں, اور جب ہم مریں تو اللہ ہمارا مرنا اچھا کر دیں. تو بولو یہ اچھی چیز ہے کہ نہیں؟ ارے بولو یہ اچھی چیز ہے کہ نہیں؟ ہمارے نبی علیہ الصلوۃ والسلام نے ابو سفیان سے فرمایا, یا ابا سفیان, کہ ابو سفیان جئتکم بکرامت الدنیا والآخرہ, کہ میں جو چیزیں تم کو کہہ رہا ہوں وہ ایسی ہے کہ اگر اس کو پوری کر لی جائے گی تو اس سے تمہاری دنیا بھی بہتر ہو جائے گی اور تمہاری آخرت بھی اچھی ہو جائے گی. لوگوں کے ذہنوں میں یہ ہوتا ہے کہ بھائی یہ جو دین کی باتیں بتائی جاتی ہے وہ تو مرنے کے بعد کام آئے گی, مرنے کے بعد جنت ہوگی, مرنے کے بعد انعامات ملیں گے, مرنے کے بعد یہ ہوگا یہ ہوگا. بہت ساروں کے ذہنوں میں یہ خیال ہوتا ہے کہ تو مرنے کے بعد کی باتیں ساری کے ساری ہیں. کہ بات یہ نہیں ہے کہ پھر کہ اس دنیا میں بھی جو بھی کچھ ملے گا وہ اللہ ہی کی طرف سے ملتا ہے. جس اللہ نے ہم سب کو وجود دیا ہے, پیدا کیا ہے, ہم سب کو وجود اللہ نے دیا ہے, تو اس دنیا کا نفع نقصان بھی اللہ ہی لاتے ہیں. اگر کسی کو نفع پہنچتا ہے وہ بھی اللہ ہی کی طرف سے پہنچتا ہے, اور خدا نہ کرے اگر کسی کو نقصان پہنچتا ہے تو وہ بھی اللہ ہی کی طرف سے. ہم دنیا میں دیکھیں کہ بہت سارے لوگ بہت ساری چیزیں کرنا چاہتے ہیں لیکن وہ جو چاہتے ہیں ایسا نہیں ہوتا. یہ چیز یہ بتا رہی ہے کہ اگر انسانوں کے چاہنے سے اور انسانوں کی کوشش سے وہ چیز ہو جاتی جو وہ چاہتے ہیں تو دنیا میں ہر آدمی کی مرادیں پوری ہو جاتی. ہر آدمی اپنے بیٹے کو پتہ نہیں کیا کیا بنانا چاہتا ہے, لیکن کہ ہر آدمی کا بیٹا ایسا بن جاتا ہے جیسا وہ بنانا چاہتا ہے؟ ارے بولا ایسا ہو جاتا ہے کرنا کہ ایسا نہیں بنتا. دنیا میں بیسیوں لوگ الگ الگ قسم کے کاروبار کرتے ہیں, اور کاروبار اس غرض سے کرتے ہیں کہ ہماری ترقی ہو جائے اور ہمارا یہ ہو جائے یہ ہو جائے. تو کیا جتنے لوگ کاروبار شروع کرتے ہیں وہ نتیجے میں وہ چیز پا لیتے ہیں جس کی نیت کر کے وہ کاروبار کرتے ہیں؟ ہم کو مارکیٹ میں 50 لوگ وہ ملیں گے کہ جنہوں نے کاروبار شروع کیا تھا, تھوڑے دنوں کے بعد کاروبار بدل دیا, ہاں پھر تھوڑے دن ہوئے پھر کاروبار بدل دیا. کہ کاروبار بدلنے والے لوگ ملیں گے کہ کیا ہوا کہ اس میں وہ نتیجے نہیں ملے جو ہم چاہ رہے تھے؟ کتنے لوگ وہ ملیں گے کہ جو کاروبار مالدار بننے کے لیے شروع کیے اور اسی کاروبار میں قرض دار ہو گئے؟ ارے بول ہو رہے نہیں ہو رہے؟ تو 500 لوگ وہ ملیں گے کہ جو قرض دار ہو گئے. کیا مطلب اس کا؟ کہ کاروبار کا نتیجہ انسانوں کے ہاتھ میں نہیں ہوتا. بہت سارے کاروبار کرتے ہوئے مالدار ہو جاتے ہیں, بہت سارے کاروبار کرتے ہوئے قرض دار ہو جاتے ہیں. کہ یہ انسانوں کے ہاتھ میں نہیں ہے, یہ سب چیزیں خالی برتن ہیں. اللہ پاک اگر اس میں نفع رکھ دیں تو نفع ظاہر ہوتے ہیں, اور اگر اللہ اس میں نقصان رکھ دیں تو اس سے نقصان ظاہر ہوتا ہے. یہ برتن ہے, اللہ جو بھرے گا وہ نکلے گا. ہاں سارے والدین اپنے بچوں کے لیے کہ بچے آنکھوں کی ٹھنڈک بنے اور اچھا ذخیرہ بنے اس کی کوشش کرتے ہیں, لیکن 500 لوگوں ملیں گے کہ جن کے بچوں سے ان کو تکلیف ہے, بےچارے دعا کرواتے ہیں کہ ہمارے بچوں کے لیے دعا کر دو. ہاں ایک 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 صاحب ملے وہ کہنے لگے میرے بیٹے کو تم جماعت میں لے جاؤ ورنہ اس کو میں جیل بھیج دوں گا. ایسا کہتے تھے, میں اس کو جیل بھیج دوں گا. کتنے عاجز ہو چکے ہوں گے. تو کوئی والدین ایسے نہیں ہوتے کہ جن کے بچے آوارہ بن جائیں یا بدماش بن جائیں اس کی کوئی محنت کرتے ہوں, کوئی بھی ایسا نہیں ملے گا. یا کوئی اس کی دعا کرتا ہو کہ ایسے دعا کرنے والا بھی کوئی نہیں ملے گا. پھر یہ کیسے ہو گیا؟ کہ یہ سب چیزیں اللہ کی طرف سے ہوتی ہے. کتابوں میں آتا ہے کہ جب کوئی بندہ اللہ کو اچھا لگتا ہے, اللہ کو پسند آ جاتا ہے, तो अल्लाह जिब्राइल अलैहिस्सलाम को आसमान पर ये कहते हैं कि जिब्राइल हमको फला बंदा पसंद आता है, हम उससे मोहब्बत करते हैं, तुम भी इनसे मोहब्बत करो। फिर आसमान के फरिश्तों में ऐलान करवाया जाता है, जिब्राइल अलैहिस्सलाम ऐलान करते हैं कि आसमान के फरिश्तों अल्लाह फला बंदे से मोहब्बत करते हैं, तुम भी इससे मोहब्बत करो। वो कहते हैं मैं भी मोहब्बत करता हूँ, तुम भी इनसे मोहब्बत करो। फिर दुनिया वालों में ऐलान होता है, कई दुनिया के लोगों तुम्हारा अल्लाह भी फला बंदे से मोहब्बत करता है, जिब्राइल भी मोहब्बत करते हैं और आसमान के फरिश्ते भी, तुम जमीन वाले भी इनसे मोहब्बत करो। तो फिर ऐसे बंदे किसे हर मखलूक मोहब्बत करती है कि आसमानों से उनकी मोहब्बतें भर दी जाती है लोगों के दिलों में। अल्लाह कुरान में फरमाते हैं सयजअलु लहुम अर्रहमान वुद्दा, कि अल्लाह तबीयतों में मोहब्बतों को भर देते हैं। हर आदमी इनको चाहता है, हाँ जानवर भी इनको चाहते हैं, अल्लाह के सारे मखलूक इन्हें पसंद करते हैं। और अगर कोई आदमी अल्लाह की निगाहों में ना पसंद हो जाए तो, जब अल्लाह की निगाहों में ना पसंद हो जाए तो उसकी बर्बादी के फैसले आसमान पर अल्लाह करते हैं। अल्लाह जिब्राइल अलैहिस्सलाम से कहते हैं कि हम उसको नापसंद करते हैं, हमको वो अच्छा नहीं लगता, तुम भी उससे दुश्मनी कर लो। और फिर आसमान के फरिश्तों से कहा जाता है कि अल्लाह भी नापसंद करते हैं, मैं भी जिब्राइल नापसंद करता हूँ, तुम भी इसको अपनी निगाहों से नापसंद कर दो। फिर ज़मीन वालों से कहा जाता है कि अल्लाह भी नापसंद करते हैं, जिब्राइल भी नापसंद करते हैं, आसमान के फरिश्ते भी नापसंद करते हैं, अरे ज़मीन के लोगों तुम भी इनसे नफरत, ये नफरतें आसमानों पर से लोगों के दिलों में उतारी जाती है। फिर अपने अपने करीबी और अपने सगे दुश्मन हो जाते हैं। सगा भाई भाई से कहता है मेरे जनाजे में मत आना, सगा भाई कहता है हाँ कि एकदम साथ रहते थे, साथ जिंदगी गुजारते थे और आन के अन्न दुश्मनी हो गई। ये कैसे हुआ कि ये दुश्मनी अल्लाह पाक ने आसमानों से रख दी, के निज़ाम होता है। ये नबी की मेहनत के रास्ते से मुख्तलिफ तबकों को जो जोड़ा जाता है उसमें इन बातों के मुजाहरे होते हैं। क्योंकि हम जिस दुनिया में रहते हैं और जिन लोगों के साथ रहते हैं वहाँ ये चीज़ों के चर्चे नहीं हैं, हाँ तो जब इन चीज़ों के चर्चे नहीं हैं तो इन चीज़ों का ध्यान नहीं रहता, इन चीज़ों का इस्तेहज़ार नहीं रहता। आदमी दुनिया में जो चीज़ें देखता है उसका असर लेता है। एक आदमी ने दुकान खोली, अब उसका अल्लाह के इन चीज़ों पर नज़र नहीं होती तो अपने दुकान से बनने को, अपनी दुकान से बिगड़ने का यकीन ज़िंदगी में आ जाता है कि दुकान में पैसे आएंगे, अगर धंधा होगा तो मैं मालदार बन जाऊंगा। अब अगर इसके जहन ये बन गया तो वो दुकान का बंदा बन जाएगा, दुकान का बंदा। दुकान का बंदा बनने का मतलब क्या होगा कि दुकान के तकाजे को पूरा करने के लिए अल्लाह के हुक्मों की पायमाली करता है, उसमें आमदनी की शक्ल बनाने के लिए वो अल्लाह को राजी करने वाले के तरीके भी इख्तियार करेगा और अल्लाह को नाराज करने वाले तरीके भी इख्तियार करेगा। भाई ऐसा क्यों हुआ कि उसको अल्लाह की बातों का इस्तेहजार नहीं है, ध्यान नहीं है या उन बातों का यकीन नहीं है। अब वो तो ये सारी तदबीर इस तरह से सोचता है कि गोया उसी से सब कुछ हो रहा है और ये तदबीरें उसको ले डूबती है, अल्लाह की निगाहों से गिरा देती है। ये तो एक मैंने मिसाल दी दुकान की। ऐसे दुनिया में मशगूल होने वाले जितने तबके होते हैं वो सारे के सारे तबके इसी तरह, अगर उनकी सही सोच बन गई, सही फिक्र बन गई और उनका ध्यान अल्लाह पर चला गया और अल्लाह कैसे इंसानों को नफ़ा पहुंचाते हैं उन बातों का ज़हन बन गया तो फिर वो संभल जाते हैं, वरना हर आदमी अपने अपने शोबों में इसी तरह फंस जाता है। और बाज़े शोबे वो होते हैं कि जिसमें आदमी खुद भी फंसता है और हज़ारों को फंसा कर हज़ारों को ले डूबता है। आप हजरात भी जिन शोबों में पढ़ रहे हो, अभी आप बच्चे हो, आप अभी बच्चे हो लेकिन कल जाकर आप बड़े बनोगे और उन शोबों में आप हजारों से जुड़े हुए होंगे और हजारों आपसे जुड़े हुए होंगे। हाँ आप हजरात से जो हमदर्दी की बात ये स्कूल की मेहनत की लाइन से होती है वो इसी की कि हमारे ये बच्चे छोटे छोटे अभी बच्चे हैं, अगर ये हमारे बच्चे अच्छे परवान चढ़े और अच्छे बनकर बड़े हुए तो ये संभल जाएंगे। हाँ और अगर इनसे लोग जुड़े हुए हैं तो इनसे भी लोग संभल जाएंगे। और खुदा ना करे हमारे बच्चों को इन बचपने में इन चीज़ों का इस्तेहजार नहीं करवाया गया तो ये दुनिया की चमक दमक है और दुनिया की रंगरेलियाँ हैं, इसके ऊपर अगर नज़र चली गई तो ये चीज़ें हमारे बच्चों को नुकसान कर जाएगी, कि उसका असर पड़ जाएगा उनकी तबीयतों पर। उनका असर पड़ गया तो फिर वो इसमें मुबतला हो जाएंगे और उसमें मुबतला होना इन्हें भी बर्बाद करेगा और ये हज़ारों से जुड़े हुए होंगे तो हज़ारों इनसे डैमेज हो जाएंगे, इनकी दुनिया अच्छी नहीं हो सकती, इसलिए इसका ध्यान करवाया जाता है। हाँ अच्छा क्या है, गलत क्या है, सही क्या है गलत क्या है उसको समझाया जाता है, ताकि इन चीजों को समझते हुए हमारी पढ़ाई हो, ये दीन की मेहनत के रास्ते से। तो उसमें नफा ये होगा कि अगर इन चीजों की समझ के साथ पढ़ाई हुई तो हमारा घड़तर अच्छा हो जाएगा। बोलो हमारा क्या अच्छा हो जाएगा? हमारे वहां दो चीजें हैं, भणतर और घड़तर, तालीम और तरबियत, तालीम और तरबियत, भणतर और घड़तर। बाजे आदमी पढ़ाई तो अच्छी पढ़ लेते हैं लेकिन इन चीजों में मुबतला होते हैं तो वो जानवरों की तरह होते हैं। कैसे होते हैं बोलो? जानवरों की तरह। तो बाजे लोग फिर कहते हैं भण्यापण गण्यना, भण्यापण गण्यना। क्या है कि इतना अच्छा पढ़ा लिखा आदमी है लेकिन इसकी जबान तो कैसे जानवरों जैसी है, कुत्ता काट बोली बोलता है, जब भी बोलता है तो ऐसा बोलता है जैसे कुत्ता काटता हो। हाँ, ये बोलता है तो ऐसा लगता है ढेला मारता हो, ढेला मारता हो, ऐसी बोली बोलता है। कि तालीम तो इसकी तरबियत कर देती है, इसकी तालीम ने इस पर कोई असर नहीं किया। हाँ, कि इसके अंदर गंदे जज्बे हो गए। हाँ, दुनिया में देखो बहुत सारे लोग होते हैं जिनसे लोगों को नुकसान होता है, लोग उनके लिए हमेशा बुराई बोलते हैं। हाँ, कि हमारे बच्चों का अच्छा घड़तर हो जाए, अच्छा घड़तर हो गया तो ये बुराइयों से बच जाएंगे और इनकी अच्छे अच्छे परवान चढ़ेंगे। ये इसी के फिक्रों के लिए आप हजरात को खसूसी तौर पर जोड़ते हैं। क्या आप अभी बच्चे हो लेकिन कल बच्चे आप नहीं होंगे। हमारे गुजर फरमाते थे आज का पौधा कल का दरख्त बन जाता है, आज का पौधा कल का दरख्त बन जाता है, वो छोड़े आ जाए कल झाड़ बनेगा, आज एक एक एक, एक फेरिया है कल वो व्यापारी बन जाएगा, आज का फेरिया कल का व्यापारी, आज की कली कल का फूल, ये फूल बनेगा कल। आप हजरत जितने भी अभी अपने अपने शोबों में पढ़ रहे हो अल्लाह पाक आपको आगे जाकर अच्छा बनाएगा, बड़ा आप बड़े बनोगे। अगर आप में पढ़ने वाला कोई स्कूल का उस्ताद बन गया तो एक स्कूल का उस्ताद बनने वाला उसके साथ हजारों बच्चे जुड़े होते हैं। 20-25 साल में उसकी पढ़ाई पूरी हुई, उसके बाद वो मुलाजमत पर लग गया बच्चों के पढ़ाने की। अब 60 साल की उम्र तक वो पढ़ाएगा, कितनी उम्र तक बोलो? 60 साल की उम्र तक। अब 60 साल की उम्र तक उसके पास कितनी क्लासें आएगी जाएगी, कितने बच्चे आएंगे जाएंगे, बोलो होगा नहीं होगा? कि सारे बच्चे इससे जुड़े हुए होंगे। अगर ये बच्चा जो स्कूल में उस्ताद बना है वो अच्छी विचारधारा का है, अच्छी सोच का है, अच्छे जज्बे का है, तो ये बच्चों को अपनी आखिरत का सामान समझेगा। क्या समझेगा बोलो? आखिरत का सामान। कि ये बच्चे हैं, ये बच्चे मुख्तलिफ खानदानों के, मुख्तलिफ फैमिलियों के, अगर इनकी मैंने अच्छी तालीम कर दी, इनकी अच्छी तरबियत मैंने कर दी तो कई अपने अपने फैमिलियों को, अपने अपने खानदानों को अच्छे रुख पर ले जाएंगे। तो इसको तो अपनी पढ़ाने की तनख्वाह मिलेगी लेकिन उसने उसमें अपनी आखिरत समझी तो इन बच्चों की अच्छी तरबियत करेगा, अच्छा घड़तर इनका करेगा। तो वो तो वो पढ़ाने वाला उस्ताद एक दो साल उसके पास वो बच्चा पढ़कर चला गया लेकिन इसकी इसकी विचारधारा अच्छी कर दी, इसकी सोच अच्छी कर दी, इसकी फिक्रें अच्छी कर दी, इसके जज्बात अच्छे कर दिए, इसको जीने के तरीके सिखा दिए। हाँ, अच्छे उस्ताद होते हैं वो सब सिखाते हैं। हमारे वहाँ हाजी साहब फारसी के अशआर पढ़ते थे और कुछ अरबी के भी पढ़ते थे। मैंने उनको पूछा कि आपने कहाँ सीखा, तो कहने लगे कि हमारे स्कूल में एक मौलाना अब्दुल रहमान करके हमको अरबी पढ़ाते थे, वो ये सारी चीजें हमको स्कूल में सिखा देते थे। हाँ, ये तो अभी हमारी स्कूलें जो है वो एक ऐसी मॉडर्न हो गई, वरना उसमें पढ़ाने वाले को कभी गुरु कहते थे, गुरु और शिष्य, कि उसके पास आदाब के साथ लोग बैठते थे। हाँ, और पढ़ने वाले बच्चों को अपने उस्ताद का की अजमत एहतराम उनके दिलों में होता था। तरबियत अब अपने बच्चे उस्ताद उनके घर वाले उनके हवाले अपने बच्चे करते थे, उनके वहां उनकी तरबियत हो जाती थी। तो हाजी साहब कहने लगे कि हमारे उस्ताद ने हमको सारी चीजें सिखाई है, बोध पाठ, अच्छे अच्छे पाठ सिखाते थे। पहले कहानी पढ़ाते थे उससे बोध लेने के लिए, नसीहत लेने के लिए, कि बोध बोध मिले, नसीहत मिले, उस बोध और नसीहत से इस बच्चे का अच्छा घड़तर हो जाए, ये हेतु होता था, ये मुद्दा होता था। किसको एक हिकायत पढ़ाई गई है, किसको वाकया सुनाया गया और फिर समझाते थे कि देखो ये करने से ऐसा होता है। तो पढ़ते पढ़ते आदमी गुरु बन जाता था। क्या हो जाता था बोलो? अच्छा महज़ब और मुअद्दब बन जाता था। ये कौन कर सकता है कहते जिस बच्चे को पढ़ने के जमाने में ऐसा घड़तर किया गया हो, ऐसी सोच उसकी बनाई गई हो। तो आप हजरत, ये पढ़ने का जमाना आपका है। पढ़ने का जमाना जो होता है वो बनने का जमाना होता है। बोलो काहे का जमाना होता है? जो आदमी बनने के जमाने में जैसा बन जाता है ऐसा ही बड़ा बनता है वो। खुदा ना करे अगर पढ़ने के जमाने में किसी के ये बनने के जमाने में अगर किसी के अंदर कचास रह गई, क्या रह गई बोलो? कचास, तो फिर जब वो बड़ा बनेगा तो कचास के साथ बड़ा बनेगा। किसके साथ बड़ा बनेगा? कचास के साथ। हमारे एक बुजुर्ग ने मिसाल दी कि पढ़ने का जमाना बनने का जमाना, फिर उन्होंने मिसाल दी कि जैसे रोटी वो तवे पर बनती है तो उसके बनने की जगह कौन सी है? तवा। वो तवे पर सिकती है। अब जो रोटी तवे पर अच्छी सिक गई कब वो अच्छी तवे से नीचे आएगी, लेकिन कोई रोटी तवे पर उसके बनने की जगह थी वहीं खराब हो गई, जल गई, कच्ची रह गई, अब नीचे आ गई। अब उस कच्ची रोटी को कोई ठीक कर सकेगा? अरे बोलो, कोई कच्ची रोटी को ठीक कर सकेगा? कभी कोई नहीं कर सकेगा। हाँ, बच्चे को माँ बनने की जगह अल्लाह ने माँ की पेट बनाया, माँ की रहमदानी, माँ की रहमदानी में बच्चा बनता है। अगर कोई बच्चा माँ की रहमदानी में, माँ के पेट में ही हाथ का खराब हो गया, पैर का खराब हो गया, आंखों का भेंगा हो गया, खराब हो गया, दिमाग का माजूर पैदा हुआ, अंदर ही वो उसके बनने की जगह है, कोई बच्चा उसी बनने के माहौल में खराब हो गया और ऐसा ही पैदा हो गया, तो आप मुझे बताओ उसकी वालदा सबके पास उसको लेकर फिर कि हमारे बेटे का हाथ अच्छा नहीं है, पैर अच्छा नहीं है, उसकी आंखें अच्छी नहीं है, उसका दिमाग अच्छा नहीं है, उसको जरा ठीक कर दो, वो हो जाएगा ठीक? क्यों? ये बच्चा तो वहां खराब हो गया जहां इसको ठीक ठीक बनना था, कि बनने की जगह पर ये खराब हो गया, अब इसके ठीक होने की कोई जगह नहीं, कब ये ऐसा का ऐसा ही रहेगा। कैसे? ये पढ़ने के जमाने हमारी तरबियत के जमाने होते हैं। हाँ, कि तरबियत में क्या चीजें कर रही है? क्या दो चीजें? क्या सबसे पहले हर एक को अपने आप को ऐसा पढ़ने के जमाने में बनाना है कि जो अल्लाह को वाहला लग जाए। कैसा लग जाए बोलो? उस पर अल्लाह को वाहला आ जाए, अल्लाह की नजरों से गिरना नहीं चाहिए। हर आदमी को ऐसा जीने का कहा गया कि जो जहां भी जिए वो ऐसा जिए कि वो अल्लाह की नजर में गिरना नहीं चाहिए। और उसका उसूल क्या है? अल्लाह की नजर से आदमी ना गिरे उसके लिए क्या उसूल है? कि वो अल्लाह की जमीन पर अल्लाह का बंदा बनकर रहना सीखे। कैसा बनकर रहना सीखे? कुनु इबादल्लाह। कई लोगों अल्लाह के तुम बंदे बनकर रहो। हाँ, कि आदमी को जब नेमतें मिल जाती है तो बाजी नेमतें आदमी को अल्लाह से गाफिल कर देती है। क्या कर देती है बोलो? बाजी नेमतें आदमी को किससे गाफिल कर देती है? अल्लाह से गाफिल कर देती है। हाँ, नेमत में आदमी अल्लाह से गफलत में आ जाता है जब वो बेदीनी के साथ आती है। ये फिरौन जो है ना, उसको सब चीजें मिल गई तो अल्लाह से टकरा गया, अल्लाह से अल्लाह का मुकाबला करने लगा। कि वो तो आम आदमी था, लेकिन जब वो बादशाह बन गया तो उसके तेवर खराब हो गए। क्या हो गए बोलो? उसके तेवर खराब हो गए। उसको लोग नबियों ने समझाया तो नबियों ने कहा तो ऐसा ना कर, ऐसा नहीं, ऐसा करने से ऐसा होगा, ऐसा होगा। तो वो पब्लिक से कहने लगा मैं ही तो तुम्हारा रब हूँ। पब्लिक को अपना रब होने की बात समझाई उसने, नशा चढ़ गया उसको कि नेमत मिली तो नेमत में वो अल्लाह का बागी बन गया। एक कौम थी, बड़ी ताकत वाली कौम थी, पहाड़ों को अपने नाखून से कुरेद देती थी, खोदती थी, अपना घर बनाती थी। तो वो अल्लाह की नाफरमान बन गई, अल्लाह की बात उसने तोड़ दी। इस नेमत में अल्लाह ने नेमत दी थी उनको, तो नबी ने उनको बात समझाई तुम ऐसा ना करो, अल्लाह नाराज हो जाएंगे, और अल्लाह नाराज हो गए तो तुम पर अल्लाह अपना अजाब भेजेंगे। तो वो कौम ने क्या कहा? हमको कौन डरा सकता है? हमसे ज्यादा ताकत वाला दुनिया में कोई है? मन अशद्दु मिन्ना कुव्वा। अल्लाह की दी हुई ये नेमत है। उम्र भी अल्लाह ने उनको दी थी, ताकत भी अल्लाह ने उनको दी थी, लेकिन उसी के वही चीज अल्लाह ने अल्लाह से कटने का जरिया बन गई। हाँ, नाफरमान बन गई। साहबा फरमाते हैं कि जब साहबा नेमतों से ऐसे डरते थे जैसे आदमी गुनाहों से डरता है। एक आदमी बयान करते हैं कि साहबा नेमतों से, साहबी रिवायत करते हैं कि हम नेमतों से ऐसे डरते थे जैसे गुनाहों से आदमी डरता है। आप सब आगे जाकर नेमतों वाले बनोगे। हाँ, अल्लाह आपको नेमत देगा, आप पढ़ोगे आपके पास कुर्सी आएगी, आप पढ़ोगे आपकी अच्छी जॉब होगी, आप पढ़ोगे आपके पास अच्छी तनख्वाहें होगी, आप पढ़ोगे आप अच्छे ओहदे वाले बनोगे। हाँ, बाज़े मर्तबा ये सारी के सारी चीजें अगर ये बेदीनी के साथ आती है फिर आदमी उसमें टकरा जाता है, अल्लाह के मुकाबले पर आ जाता है। अल्लाह का मुकाबले करने का क्या मतलब? अल्लाह की धरती पर, अल्लाह की जमीन पर अल्लाह की नाफरमानी कर देता है। और हम तो बहुत कमजोर हैं, हम क्या है, हम तो इतने कमजोर हैं कि जरा सर्दी हो जाए तो हम चारपाई के हवाले हो जाएंगे, जरा सर्दी बढ़ जाए तो हम क्या कर सकते हैं, जरा गर्मी बढ़ जाए तो हम कुछ नहीं कर सकते, जरा हमको बुखार आ जाए तो हाथी जैसा जिस्म भी टूट जाएगा। बोलो, होता ही नहीं होता ऐसा कि हम बहुत कमजोर हैं? हम तो महज अल्लाह के रहम करम में ही रह सकते हैं, उसके अलावा रह ही नहीं सकते। तो आदमी इन नियमतों में अल्लाह से बाज़े मर्तबा कट जाता है, उसको इसको ध्यान नहीं रहता कि अल्लाह से कटने में मुझे क्या नुकसान होगा, उसको ध्यान नहीं रहता, फिर दुनिया में हालात का शिकार हो जाता है। क्या हो जाता है बोलो? दुनिया में हालात का शिकार हो जाता है। आप हजरात को जो जोड़कर जो बात होती है वो इसी बातों को समझाने के लिए,
क्योंकि आपका भी बचपना है और जिन माहौल में हम रहते हैं उन माहौल में इन चीजों के तस्करे नहीं है, इन चीजों के तस्करे। वरना पहले जमाने में ये मोटी मोटी बातें हर आदमी को बच्चों को अपने माँ बाप घर में सिखाते थे। कहाँ सिखाते थे बोलो? घर में। पहले दादा दादी कहानियां सुनाते थे, आपने सुना है? दादा दादी पहले कहानियां सुनाते थे घर में। अब तो वो माहौल ही खत्म हो गया। उन कहानियों से क्या होता था कि बच्चों का रुख सही हो जाए उसकी फिक्र होती थी। हाँ, घरों में सुनाते थे इसको कि दादा दादी कहानी सुनाएंगे। उस्ताद होते थे वो बच्चों को ये बातें सुनाते थे कि इनका घड़तर अच्छा कैसे हो जाए उसकी। लेकिन हमारे वहां माहौल नहीं है, बल्कि अब तो हमारे पढ़ाइयों की जगहों पर गफलतें बढ़ गई। जो हमारी पढ़ाई की जगह है अक्सर उन जगहों पर गफलतें बढ़ गई। हाँ, नाफरमानियां बढ़ गई। अब ऐसे माहौल में हमारा संभलना मुश्किल हो जाता है। लेकिन हमें संभलना है हमारा बच्चे को। हमारा कोई बच्चा जाया नहीं होना चाहिए, हमारी नस्ल बर्बाद नहीं होनी चाहिए, ये उसी की फिक्र होती है। तो उसमें पहली जो चीज समझनी होती है वो ये होती है कि आदमी जहां भी रहे, कहीं भी रहे, वो ऐसे रहे कि वो अल्लाह की निगाह से ना गिरे। उसमें सबसे पहली बात क्या कि वो आदमी अल्लाह का बंदा बनकर रहना सीखे। भाई अल्लाह का बंदा किसको कहते हैं? कि जो अल्लाह के हुक्मों से अपने आप को बांधना सीखे। बंदा कहते हैं बंधे हुए को, अपने आप को अल्लाह से बांधना सीखे। एक एक मन में कोई बात आती है, एक मैं ऐसा करूं और एक अल्लाह का हुक्म है नहीं ऐसा करो। एक आंख है, अल्लाह ने आंख दी है, एक आंख में ये है कि ये देखो और एक एक ये मत देखो। एक जबान है कि ये बोलो, एक जबान का हक है ये मत बोलो। दिमाग है कि ये सोचो, ये मत सोचो। हाथ है, इससे पकड़ो, इसको मत पकड़ो। ये चीजें हैं कि जो आदमी करने की चीजें सीख ले कि ये बंदगी वाली जिंदगी पर पड़ा है। जो न करने की चीजों को छोड़ना सीख ले इसका मतलब कि ये बंदगी वाली जिंदगी पर पड़ा है। अब ये अल्लाह को पसंद आ जाएगा। अब अल्लाह पाक इसकी जो जिस चीजों में है वो अल्लाह उसमें बरकत देकर उसको परवान चढ़ाएंगे। और अगर कोई आदमी ने मेहनत नहीं की और करने की चीजों को करने की और न करने की चीजों को छोड़ने की आदत नहीं डाली तो उसको क्या कहा जाएगा? कि ये अपने मन का बंदा हो गया, अपने जीचाही पर आ गया, अपने नफ्स परस्ती पर आ गया। अब ये अल्लाह की निगाह से गिर जाएगा। और जब अगर अल्लाह की निगाह से गिर गया तो फिर इसको कोई अब इसका कोई भला नहीं कर सकता। ला मानी अले माफीत वला मौत अले मनात। अल्लाह जिसको दे दे उसे कोई ले नहीं सकता और जिसको अल्लाह दे दे उसे कोई लेगा नहीं। तो जिसको अल्लाह ने नहीं दिया उसको कोई नहीं दे सकेगा। तो ये बहुत खतरे और नुकसान की चीज होती है। इसलिए हमारे बुजुर्ग फरमाते हैं कि हमारे बच्चों का जहन अल्लाह पर रहे। इसके लिए इस एहसास के साथ कि हमें परवान तो अल्लाह ही चढ़ाएंगे, हमारी किसी शक्ल पर नजर ना जाए। हम कैसे भी बड़े बन जाए हमारी कोई शक्ल हमारी किसी शक्ल पर नजर ना जाए। अगर अल्लाह के अलावा किसी शक्ल पर नजर जाती है तो फिर अल्लाह पाक बंदों को उन शक्लों के हवाले कर देते हैं। तरक तो हूँ व शिरक हूँ, कि जिसकी नजर अल्लाह के घर पर गई अल्लाह उसी के हवाले कर देंगे। फिर उसमें पता नहीं उसका क्या गत बनेगी। हम लोग एक मरतबा एक जगह पर गए तो हमारे साथ सफर में एक डॉक्टर साहब थे, उनका पैर फ्रैक्चर हो गया। पैर फ्रैक्चर हो गया तो उनके इलाज के लिए एक डॉक्टर साहब के पास गए, वो एशियन थे। तो इलाज हो गया तो डॉक्टर साहब को यूरोप पैसे देने लगे। वो डॉक्टर साहब रोने लगे और कहने लगे मेरे लिए दुआ करो। कि डॉक्टर साहब क्यों रोते हो, तुम्हारी क्या दुआ करनी है? तुम्हारे पास तो एक बंगला है, जानबूझ कर डॉक्टर साहब ने ऐसा कहा, तुम्हारा बंगला है, गाड़ियां हैं, अच्छे अच्छे तुम्हारे ग्रेजुएट छोकरे हैं, तो तुम्हें क्या दुआ की जरूरत पड़ी? तो मोटे मोटे आंसू गिरा कर कहने लगे, ये मेरी बेटी यहाँ बैठी है ना, वो मेरी बेटी मुझे कहते तुम जाओ घर छोड़कर अब चले जाओ, मैं अपने बॉयफ्रेंड के साथ यहाँ रहूंगी, तुमको घर से जाना है। कब मैं कहाँ जाऊंगा इस बुढ़ापे में? क्या हुआ? अल्लाह पाक ने औलाद को बाप का दुश्मन बना दिया। हमारे गुजर फरमाते थे तुम जब बात नहीं मानोगे तो अल्लाह पाक घर होते हुए बगैर घर के कर देंगे और औलाद होते हुए बगैर औलाद के कर देंगे। हाँ, तो ये हुआ कि घर के घर में घर वाली तो रही नहीं, अब बच्चे थे, बच्चे कहने जाओ तुम अब और बड़े डॉक्टर थे हड्डियों के और वो रो रहे थे। अल्लाह पाक ने खुद की औलाद को उसके दुश्मन बना दिया, खुद का दुश्मन बन गया। अल्लाह पाक इन्हीं शक्लों को मुखालिफ कर देते हैं। इसके लिए हमारे बच्चे किसी चीज पर भरोसा ना करें कि ये सब असबाब हैं जिसने भी हम हासिल करेंगे, उस असबाब में अल्लाह पाक अगर नफा डालेंगे तो नफा होगा, इसका जहन रहे। उसके लिए अल्लाह का हुक्म कोई ना तोड़े और इस एहसास के साथ रहे कि मुझे इस पढ़ाई के माहौल में अल्लाह की बात मानते हुए रहना है, तो मैं अल्लाह का वाहला बनूं, अल्लाह का लाडला बनूं। इसलिए एक तो अल्लाह के साथ किसी को, एक तो अपने इस्लाम पर हमें एतमाद हो, हम अपने मुसलमान हो, जब इन चीज़ों का इस्तेज़ा नहीं होता तो हमें अपने इस्लाम पर भी एहसास से कमतरी हो जाती है। आप हजरात तो माशाल्लाह तबलीग के माहौल के बच्चे हो इसलिए आपको तो ऐसी चीज़ें नहीं है, वरना जिन बच्चों को माहौल नहीं मिलता वो अल्लाह पर उनकी नज़रें कमज़ोर हो जाती है। اللہ کی نصرت کا یقین کمزور ہو جاتا ہے. اپنے اسلام ظاہر کرنے کو شرماتے ہیں, ہاں اپنا اسلام ظاہر کرتے ہوئے شرماتے ہیں, ایسے رہتے ہیں جیسے ہم مسلمان ہی نہیں ہیں. تب وہ اللہ کی نظر میں گر جائیں گے, اللہ کی نگاہوں سے گریں گے وہ. ہاں ہم لوگ ایک جگہ پر ملاقات میں گئے تو پروفیسر صاحب تھے, تو انہوں نے ہمارا اکرام کیا تو اپنی بیٹی کو آواز دی کہ وہ مینا چائے لاؤ پانی لاؤ, ایسا کہا. تو ہمیں بہت تعجب ہوا, مسلمان کی بیٹی کا نام مینا ہوتا ہے. تو ہم نے تفقد کیا کہ آپ نے کیوں ایسا کیا, کہ دیکھو میں تو یہاں اور لوگوں کے ساتھ رہتا ہوں تو میں تو ایسا ہی رہوں گا, مجھے تو اچھا نہیں لگتا اسلام ظاہر کرنا. وہ ایسا کہنے لگے, پروفیسر تھے ودیا نگر میں, کہ مجھے اچھا نہیں لگتا کہ میں تو ایسے ہی رہوں گا, نماز دعا وغیرہ تو بہت دور کی بات, نام بھی بدل دیا. کہ بعض مرتبہ آدمی اپنے اسلام کو بھی شرم محسوس کرتا ہے, ظاہر نہیں کرتا. تو جو اسلام ظاہر کرتے ڈرتا ہو اللہ کے حکموں کو کیسے پورا کرے گا. ہاں اس لیے ہم اپنی اس پڑھائی کے ماحول میں اس احساس کے ساتھ رہیں کہ اگر اللہ اچھا کریں گے تو ہی ہوگا, اور اگر اللہ نے اچھا نہیں کیا تو کوئی ہمارا اچھا نہیں کر سکتا. اس لیے ہمیں اپنے آپ کو اللہ سے جوڑتے ہوئے چلنا ہے. ایک تو اللہ پر جوڑنے کے لیے, اللہ کے اس انعام پر, اسلام پر ہمیں خوشی ہو. ہمارے نبی علیہ السلام اسلام پر خوشی کا اظہار کرتے تھے, الحمدللہ علی نعمت الایمان, الحمدللہ علی نعمت الاسلام, یوں فرماتے تھے کہ اللہ تیرا احسان ہے تیرے نعمت اسلام پر اور نعمت ایمان پر. ہاں کہ اس سے اللہ سے تعلق آدمی کا بن جاتا ہے. اللہ سے ایمان والا آدمی کی دوستی اللہ سے ہوتی ہے, یہ بڑی نعمت ہے. یہ اتنی بڑی نعمت ہے کہ اگر کسی کو مل گئی تو یہ ناممکن سے ناممکن کام اللہ سے کروا دے گا. یہ بڑی نعمت ہے کہ اللہ کی دوستی ہو جائے بندوں کی, یہ بہت بڑی نعمت ہے. دنیا کی ساری نعمتیں جہاں فیل ہو جاتی ہے وہاں اللہ کی نعمتیں کام کرتی ہے. ہاں ایک علاقے میں قحط پڑا, عبداللہ ابن مبارک بڑے بزرگوں میں سے, وہ کہنے لگے کہ میرے من میں آیا کہ آج اللہ سے جا کر کاکلودی کروں گا, اللہ سے آہوزاری کروں گا, اللہ ہم پر قحط پڑا ہے, تو دکھاڑ پڑا ہے, دکھاڑ دور کر دے ہمارا, ایسا ان کے من میں آیا. وہ کہنے لگے میں گیا پہاڑوں میں اور اللہ سے دعا کرنے کے لیے, تو میں نے وہاں جا کر دیکھا 12 سال کا بچہ اللہ سے کاکلودی کر رہا تھا. کیا کر رہا تھا بولو؟ اللہ سے کالا والا کر رہا تھا. اس نے اللہ سے ایسے کالا والا کیے کہ اللہ راضی ہو گیا اور اللہ نے بارش برسا دی, اور اتنی بارش برسی کہ اس بارش کی وجہ سے ہم گاؤں میں داخل نہیں ہو سکے. اب اتنا سنگین مسئلہ, جاؤ ساری دنیا کے لوگوں کو جمع کر کے کہو کہ جاؤ تم اس مسئلے کو حل کر کے بتا دو, کوئی حل کر کے بتا دے گا؟ لیکن جس کی دوستی اللہ سے ہو جائے وہ حل کر کے بتاتا ہے. تو 12 سال کا وہ بچہ ہے اور اس نے اس مسئلے کو حل کر دیا. کہ حل اللہ کرتے ہیں, ہمارا یہ ذہن رہے. اس لیے سب سے پہلی بات کہ ہم اللہ کو ناراض نہیں کریں گے. اگر اللہ ہے تو سب کچھ ہمارا ہے, یہ ذہنوں میں ہو. اور اللہ راضی ہوتے ہیں اس کے حکموں کو پورا کرنے سے. اس کے حکموں میں کیا چیز ہے؟ ہمارے بزرگ فرماتے ہیں اس کے حکموں میں سب سے بڑی جو چیز ہے وہ نماز ہے, اس کی نماز. کتابوں میں آتا ہے جب بندہ سجدہ کرتا ہے تو وہ اللہ کے قدموں میں سجدہ کرتا ہے, کانہو یسجدو بین قدمی الرحمن, کہ اس کا سر ٹیکنا ایسا ہوتا ہے جیسے اللہ کے قدموں میں اس نے سر ٹیک دیا. اللہ کو سب سے والا وہ ہو جاتا ہے, کہ سب سے بڑا فریضہ نماز کا ہے. وہ کسی حال میں ہمارے بچوں کی نہ جائے, کیونکہ اگر وہ نماز ان کی چلی گئی تو اللہ کی نگاہوں سے گر جائیں گے. کتابوں میں آتا ہے کہ جس بندے کی نماز چھوٹ جاتی ہے کہ وہ بندہ اللہ کی ذمہ داری میں سے نکل جاتا ہے. اللہ اکبر, جو بچہ اللہ کی ذمہ داری سے نکل گیا اب وہ کس کی ذمہ داری میں جائے گا؟ پتہ نہیں کس کی ذمہ داری میں جائے گا. اللہ کی پناہ, اللہ کی پناہ. اس لیے اللہ کی پناہ میں آنے کے لیے سب سے بڑی بات جو ہے وہ یہ ہے کہ آدمی نمازی بنے. نماز ہماری کس سے حل میں نہ جائے. ہمارے بزرگ فرماتے ہیں ہمارے پڑھنے کے ماحول میں ہماری نماز نہ جائے, اس کی ہماری فکر ہو, ہماری نماز نہ جائے. کسی حال میں بھی نماز معاف نہیں ہے, ہماری نماز کسی حال میں نہ جائے, اس کی ہمارے بزرگ فرماتے ہیں. ہم نماز کیسے پڑھیں؟ کہ ہمارے نماز کا اگر وقت ہو گیا ہم ریسیس میں اپنے بیگ میں مسلح رکھیں. اب تو چھوٹے چھوٹے مسلح آ گئے, اپنے مسلح اپنے بیگ میں رکھیں. آپ اپنی کاپیوں کو رکھتے ہو, اپنی چوپڑیوں کو اپنے بیگوں میں رکھتے ہو, اپنے ناشتے کے ڈبوں کو رکھتے ہو, پانی کے بوتلوں کو رکھتے ہو. نماز ہماری سب سے بڑی ضرورت کی چیز ہے. ہمارا چھوٹا مسلح بھی ہماری بیگ میں ہو, جہاں موقع ملے وہیں بچھائے اپنی نماز ہو جائے. نماز ہماری قضا نہ ہو. ہاں اگر نماز قضا ہو گئی تو اللہ کی ذمہ داری میں سے ہم نکل جائیں گے. نمازیں اگر ہماری چھوٹنا شروع ہو گئی, نمازیں چھوٹنے سے آدمی اللہ کی ذمہ داری سے نکل جاتا ہے, اور بے نمازی آدمی شیطان آسانی سے اس کو اچک لیتا ہے. ہاں اور نمازی آدمی شیطان پر بھاری ہو جاتا ہے. بے نمازی آدمیوں کو شیطان گناہ زیادہ کرواتا ہے. تو ہم غلط زندگیوں سے بچنے کا جو بڑا سبب ہے وہ نمازی بننا ہے. اس لیے ہماری نماز نہ جائے, اپنے اسکول کے ماحول میں نہ جائے. اور تیسری بات, اسکول کے ماحول میں جیسے ہم اپنی نماز کی فکر کریں گے ایسے ہمارے اور جتنے بیچارے بچے ہیں ان سب کی بھی ہم فکر کریں. کیوں؟ کیوں ہم فکر کریں گے کہ وہ ہمارے بھائی ہیں؟ آپ حضرات تو ماشاءاللہ اچھے گھر کے بچے ہو جن کے وہاں محنتیں ہوتی ہے، اس لیے دیکھو آپ تو ماشاءاللہ اجتماع میں آئے، یہ باتیں آپ نے سیکھی ہے، سنی ہے، سمجھی ہے۔ ہمارے ایسے گامڑوں کے بچے ماشاءاللہ ہمارے اسکولوں میں پڑھتے ہیں جن کے وہاں جماعت بھی نہیں جاتی، ان کے وہاں بازے گامڑے وہ ہیں جہاں مسجد نہیں ہے، جہاں کوئی سمجھانے والا نہیں ہے، بےچارے ایسے گامڑوں کے بچے بھی ہمارے اسکولوں میں پڑھتے ہیں۔ اب ان کو تو ایسی باتیں کسی نے نہیں سمجھائی، تو وہ بےچارے بچے ان چیزوں سے دور ہوتے ہیں، ان کی کون فکر کرے گا؟ تو ہم ان کی فکر ہمیں کرنی ہے۔ ان کی فکر ہم کیوں کریں گے کہ دو دو وہ ایک ہمارے بھائی ہیں، وہ کون ہے بولو؟ ہمارے بھائی ہے۔ جیسے ہمارا سگا بھائی خون کے رشتے کا ہوتا ہے، ایسے ہمارے نبی نے فرمایا کلمے والا ایمان والا ایمان والے کا کون ہے بولو؟ بھائی ہے۔ اور دوسری جگہ ہمارے نبی نے فرمایا کہ تم میں سے کوئی آدمی اس وقت تک مومن نہیں بنے گا جب تک اپنے بھائی کے لیے وہ چیز پسند نہ کرو جو اپنے لیے پسند کرتے ہو۔ تو ہمارے بھائی ہم ان کے لیے پسند کریں گے۔ اگر ہم نے ان کی فکر کی تو ہم نے اپنے نبی کے دین کی مدد کی، اور جو نبی کے دین کی مدد کرے گا ہمارے نبی کی دعائیں اس کو لگے گی۔ ہمارے نبی کی کیا دعا ہے؟ اللہم انصر من نصر دین محمد صلی اللہ علیہ وسلم، اے اللہ تو اس کی مدد کر جو میرے دین کی مدد کرے۔ ہاں، اور آگے کیا نفع ہوگا؟ اور اگر ہم نے اس امت کی فکر کی نا تو ہمارے نبی علیہ الصلوۃ والسلام کا کلیجہ ٹھنڈا ہو جائے گا۔ ہاں، ارے بھائی بتاؤ، ہمارا سگا بھائی اگر غلط راستے پر چلا جائے اور کوئی اس کو اس سے بچا کر نکال لاوے تو ہمارا دل خوش ہوگا نہیں ہوگا؟ ارے بولو، خوش ہوگا نہیں ہوگا؟ یہ ہمارے بھائی، اگر ان کو ہم غلط راستے سے نکال کر صحیح راستے پر لے آئیں ہمارے نبی علیہ الصلوۃ والسلام کا دل خوش ہو جائے گا، اور نبی علیہ السلام کا دل خوش ہو گیا، ہمارے نبی کی دعائیں ہمیں ملے گی۔ اس لیے ہمارے سارے بھائی نماز والے بنے، اس کی ہمیں فکر کرنی، کیونکہ اگر وہ نماز والے نہیں بنے تو یہ تو ضائع ہو جائیں گے۔ اس کے لیے نماز والے وہ بنے، اس کے لیے ہمیں کیا کرنا ہے؟ ایک تو اپنی نماز اجتماعی پڑھنے کی کوشش کرو، اکیلے اکیلے نماز نہ پڑھو، اسکول کے ماحول میں اجتماعی نماز پڑھو۔ جب ان تم اجتماعی نماز پڑھو گے تو تمہارا دیکھا دیکھی کتنے لوگ نماز میں آ جائیں گے، تو تمہاری نمازوں کی برکت سے ان کی نماز پڑھنا آسان ہوگی۔ ایک تو تم اجتماعی نماز پڑھو، دوسرا جو لوگ کچھ ماشاء اللہ مانوس ہو ان کو نماز کے لیے بلا لو، اپنے دوستوں کو تھوڑی دیر کے لیے بلا لو، اور اگر جو لوگ متوجہ نہیں ہیں ان کے لیے کیا کرو؟ تو ہمارے بزرگ فرماتے ہیں ان کے لیے تم ہمدرد بنو، خیرخواہ بنو۔ ہمارے نبی جیسے ہمارے ہمدرد بنے، خیرخواہ بنے، ایسے ہم اپنے اسکول میں آنے والے بچوں کے ہمدرد اور خیرخواہ بنیں گے۔ ان کے لیے ہمارے بزرگ فرماتے ہیں کیا خیرخواہی کرو گے؟ دس منٹ فارغ کر کے ان بچوں سے ملنے کی کچھ ترتیب بناؤ کہ 10 منٹ ہم کہاں سے لائیں گے؟ کہ آپ کے پاس 10 منٹ ہے، آپ ہر کلاس کے بچے کو پتا ہے کہ ہماری کلاس میں کتنے مسلمان بچے ہیں، 10ویں والے کو 10ویں کا پتا ہے، 11ویں والوں کا 11ویں کا، ہر کلاس والے کو پتا ہے کہ میری کلاس میں کتنے مسلمان بچے ہیں، اور یہ بھی پتا ہے کہ وہ بیچاروں کے کیا حالات ہیں، نماز پڑھتے ہیں نہیں پڑھتے، دین پر ہے نہیں ہے، پتہ نہیں لایانی میں ہے نہ کرنے کی چیزوں میں ہے، کس میں، ہم سب کو پتا ہوتا ہے۔ تو ہم یہ کریں کہ ہم، اللہ پاک نے آپ حضرات کو سوجھ بوجھ دی ہے، اچھی سمجھ دی ہے، تو کیا کرو کہ دو دو کی جوڑی بناؤ کہ بھائی اپنے دو ہیں، اپنے کلاس میں فلاں چھوکرا ہے، اس چھوکرے سے اپنے ملیں گے۔ ملنے کا ہدف کیا ہمارا؟ کہ اس سے دوستی کرنا، اس سے قریب کرنا، اور اس سے پیار محبت سے اچھے عمل والا بنانے کی ہماری کوشش۔ اگر آپ حضرات اس طرح ٹارگٹ بنا لو، روز 10 منٹ، یا تو اسکول شروع ہو تب، یا تو ریسیس میں، یا اسکول کے بعد، اس بچے سے دوستی کرنے کا ہدف بناؤ۔ اگر روز تم ایک آدمی کو نشانہ بناؤ تو ہوتے ہوتے سارے بچوں پر محنت ہو جائے گی، اور یہ ہمارے بھائی ضائع اور برباد ہونے سے بچ جائیں گے۔ ورنہ ہم دیکھیں کہ اسکول کے ماحول میں کوئی کسی کی خیریت پوچھنے والا نہیں ہوتا، اور ہمارے ایسے اچھے اچھے بچے ہمارے ایسے ضائع ہو جاتے ہیں۔ اور اگر ان کے کرنے کے کاموں کے اوپر ہم نے نہیں ڈالا تو ان فضاؤں میں نہ کرنے کے بہت سارے کام ہوتے ہیں، تو وہ کسی نہ کسی چیز کا اثر لے لیں گے، اور ہمارے بچے ضائع ہو جائیں گے۔ ہمارے بچے ضائع ہونے سے ہم ان کو بچائیں، اس کے لیے کوشش کریں کہ ہم اپنا تھوڑا سا وقت فارغ کر کے ان سے ملاقات کریں۔ اگر وہ کچھ سمجھدار ہیں تو ان کو اپنے اعمال کی طرف بلائیں۔ اگر ایسا لگتا ہے کبھی تو بیچارے یہ نئے نئے ہیں، ہماری بات کو سمجھ بھی نہیں پائیں گے، ہمارے بزرگ فرماتے ہیں ان سے ہم دوستی کریں۔ کیا کریں بولو؟ دوستی کریں۔ یہ میرا بھائی ہے، ہمارے نبی کا امتی ہے، میں اس پر ہمدردی کروں گا، میرا اللہ خوش ہو جائے گا، میرے نبی خوش ہو جائیں گے۔ اس سے تم ہمدردی کرو، اس سے دوستی کرو۔ دوستی کرنے کے لیے کبھی تمہارے اپنے جیب سے 2-5 روپے لگانے پڑے نا، اس کو ناشتہ کرا دو۔ تم ناشتہ کراؤ گے، اس کے اوپر 2-5 روپے خرچ کرو گے، اس کے دل میں تمہاری محبت آ جائے گی، اور اس محبت کے نتیجے میں وہ تمہاری بات سنے گا۔ اس بات کے بات سنا کر آپ اس کو نماز میں لاؤ، نماز میں لاؤ، وہ نمازی بن گیا تو بہت بڑا عمل اس سے شروع ہو گیا۔ پھر اس کے بعد اگر تمہیں اللہ ہمت دے تم ہاسٹلوں میں رہتے ہو تو یہ ایمان عمل کی بات روز تھوڑی بہت سنا کرو، उसके लिए हमारे बुजुर्ग फरमाते हैं हॉस्टल में रहने वाले बच्चे कम से कम 5-7-10 मिनट वहां जितना अल्लाह आपको टाइम दे इतनी फजाइल आमाल की तालीम करो, उसमें मुसलमान कैसा होता है उसकी किताब, उस किताब में सारी बातें लिखी गई। ये फजाइल की किताब जो है ना उसमें क्या लिखा गया, मुसलमान कैसा होता है, कौन से लोग हैं जिनसे अल्लाह राजी होते हैं और कैसे लोग हैं जिनसे अल्लाह नाराज होते हैं, उसकी तफसील लिखी है। जब लोग ये सुनेंगे ना तो उनकी जिंदगियां बदलेगी। हम लोग जमात में थे तो हमारे साथ एक जमात वसूल हुई 3 दिन की स्टूडेंट्स की, वो ऐसे शरीर बच्चे थे कि हमने उनके स्कूल वालों से कहा, उनके मोहल्ले वालों से कि इनको एक अमीर दो जो इनको लेकर जाए। वो कहने लगे हम तो इन बच्चों को नहीं ले जाएंगे, ये तो हमारे सर के बाल निकाल देंगे। तो हमने सोचा क्या करें, हमारी जमात में एक डॉक्टर साहब थे और एक इंजीनियर साहब, उन दो को उस जमात के साथ जोड़ दिया और भेज दिया। जब वो 3 दिन जाकर आए तो हम भी तस्वीर पढ़ते थे कि अल्लाह ही रहम करे उनका क्या गत बनाई होगी अमीर साहब की उन स्टूडेंट ने। तो दाखिल हुए दरवाजे पर तो कहने लगे अमीर साहब हमने अल्लाह से माफी मांग ली, हमने माफ। भाई क्या बात हुई, तुमने नहीं देखा जब हमारी जमात बनी थी ना तो हमारा कोई अमीर हमारे साथ जाने को भी तैयार नहीं था, फिर आपने दो बच्चे आप हमारे साथ भेज दिए। तो अमीर साहब ने जब फजाइल अमल की किताब पढ़ी और उसमें माँ बाप कौन है वो हमने सुना तो हमको पता चला हमने तो अपने माँ बाप को बड़ा बुरा किया है, उनके साथ बड़ी बदतमीजी की है। तो हमने वहीं से टेलीफोन किया और माँ बाप से माफी मांगी हम, और अमीर साहब से हमने पूछा कि अल्लाह से माफी मांगने के लिए क्या करने का, तो उन्होंने हमको सिखाया कि 2 रकात पढ़ के अल्लाह से माफी मांग लो, अल्लाह माफ कर देंगे। तो हमने 2 रकात तौबा भी पढ़ी और वहां से फोन करके मम्मी अब्बा से भी माफी मांग ली। ये किताब ने उनके जज्बात बदल दिए, सोच बदल दी। ये किताब जब पढ़ी जाएगी तो इसमें यह लिखा है मुसलमान कैसा होता है, और मुसलमान जब ऐसा बन जाए तो अल्लाह कैसे मदद करते हैं, तो अल्लाह से उनकी उम्मीदें बंध जाती है। इसलिए हम अपने साथियों को रोजाना 5-7-10 मिनट ये किताब सुनाएं। हमारे बच्चे दुनिया भर की सारी बातें सुनते हैं, ये कम से कम 5-7-10 मिनट अल्लाह रसूल की बात सुनेंगे ना तो अच्छे बनने के कैसे रास्ते हैं वो इन्हें समझ पड़ेगी। इसलिए कोशिश करो जो हॉस्टल में बच्चे रहते हैं रोज 5-7 मिनट नमाज के बाद तालीम सुने। जो बच्चे हॉस्टल में नहीं रहते घर आ जाते हैं वो क्या करें कि वो अपने मोहल्ले की तालीम में जुड़े। हर मस्जिद में तालीम होती है, हम दुनिया भर की सारी बातें सुनते हैं, अगर ये बातें नहीं सुनेंगे तो ये बातें हमें और कहीं नहीं मिलेगी। इसलिए रोजाना अपनी मस्जिद की तालीम में हमारी शिरकत हो जाए तो उससे थोड़ा थोड़ा डोज रोज मिलता रहेगा तो हमें संभलने के असबाब हमारे पैदा होते रहेंगे। इसलिए रोजाना की हमारी तालीम हो, करोगे इसकी फिक्र। उसके अलावा हमारे हॉस्टल के बच्चे तो हमारे हॉस्टल में जो बच्चे रहते हैं उनकी फिक्र करें। हमारे हॉस्टलों में गश्त होता है, हफ्ते में एक मरतबा गश्त करके हमारे बच्चे इस अच्छी सोच पर रहें, अच्छे फिक्रों पर रहें, उसके लिए हफ्ते में हॉस्टल में एक मरतबा गश्त करो। गश्त करके इनको जोड़ने की फिक्र, इनके जहन साजी करने की फिक्र। जो बच्चे हॉस्टल में नहीं रहते घरों में आ जाते हैं वो अपने मस्जिद और जमात के साथ मिलकर अपने मोहल्ले की मस्जिद में जो गश्त का दिन होता है उसमें शरीक हो जाओ। उसमें कम से कम हफ्ते में एक मरतबा ईमान आमाल और आखिरत की बात हम सुने। आदमी जो बातें सुनता है उसका असर लेता है, जो बातें सुनता है उसका क्या कर लेता है बोलो, असर लेता है। अगर वो ये बातें नहीं सुनेगा और हम इन बातों में शरीक नहीं हुए तो पता नहीं फिर दूसरी बातों का हम असर ले लेंगे। इसलिए हर हफ्ते में एक मरतबा अपने गश्त में हम जरूर शरीक हों। हॉस्टल के बच्चे हॉस्टल में गश्त करें, जो हॉस्टल में नहीं है वो अपने मोहल्ले की मस्जिद में शरीक हों, और जो बच्चे मोहल्ले की मस्जिद में शरीक होते हैं वो अपनी मस्जिद के साथियों के साथ रहकर अपने मोहल्ले में बसने वाले और स्टूडेंट और मुसलमानों की भी मुलाकातों की फिक्र करें। आप माशाल्लाह जागरूक बच्चे हो, सजाग बच्चे हो, तो आप माशाल्लाह दीन के मेहनत में लगे हो। हमारे अपने मोहल्ले में ऐसे बहुत सारे बच्चे होते हैं, ये बच्चे कल जाकर बड़े बनेंगे, इनमें लोग इंजीनियर बनेंगे, इसी में लोग डॉक्टर बनेंगे, इसी में लोग वकील बनेंगे, इसी में लोग मास्टर बनेंगे। अगर हमने इनकी फिक्र नहीं की तो ये डॉक्टर तो बनेंगे लेकिन बेईमान डॉक्टर बनेंगे, इनके अंदर ईमानदारी की मेहनत नहीं हुई तो। मास्टर बनेंगे लेकिन बेईमान मास्टर बनेंगे अगर ईमानदारी की मेहनत नहीं हुई तो। ये वकील साहब तो बनेंगे लेकिन बेईमानी के साथ बनेंगे, तो इनके अंदर ईमानदारी की मेहनत हो जाए तो फिर क्या होगा कि हमारा तो मास्टर भी ईमानदारी वाला मास्टर और हमारा डॉक्टर भी ईमानदारी वाला डॉक्टर, तो उससे इंसानियत को नफा पहुंचेगा। क्या पहुंचेगा बोलो, इंसानियत को नफा पहुंचेगा। ये इनको भी नफा होगा, इनके जरिए से भी लोगों को नफा होगा। तो हमारे स्कूल के बच्चे जो है उन पर वहां मेहनत करेंगे, जो बच्चे हमारे स्कूलों में नहीं है हमारे मोहल्लों में है तो उनको अपनी मजेदार जमात के साथ मिलकर उनको भी हम मेहनत का मैदान बनाएं ताकि हमारा एक बच्चा भी जाया ना जाए। ये ऐसे अल्लाह के पसंदीदा बच्चे बन जाएं कि अल्लाह को इन पर ऐसा अच्छा वहल आ जाए कि अल्लाह पाक इनकी दुनिया भी अच्छी कर दे और अल्लाह इनकी पढ़ाई में बरकत करके इनको अच्छे बड़े बनाए। कैसे बड़े बनाए बोलो, अच्छे बड़े बनाए। ये बड़े बनेंगे कि आज के छोटे हैं कल के बड़े बनेंगे, लेकिन खुदा ना करे अगर ये बुरे बड़े बने और इनको जो सीखने की चीजें हैं वो इन्होंने बचपन के जमाने में नहीं सीखी, पढ़ने के जमाने में नहीं सीखी, तो फिर इनको ये चीजें कौन देंगे। फिर वो ऐसी चीजों के में मुब्तला हो जाएंगे कि जो अल्लाह को नापसंद है, अल्लाह की निगाहों से गिराने वाली है। तो ये खुद का भी नुकसान करेंगे और हजारों लोगों का नुकसान करेंगे। اور اگر یہ اچھے بنتے ہوئے بڑے بنے تو پھر انشاءاللہ اللہ کو بھی پسند آ جائیں گے, ان کا بھی بھلا ہوگا اور ان سے جڑے ہوئے لوگوں کا بھی بھلا ہوگا. اس لیے ہمارا ایک بھی بچہ ضائع ہو اس پر ہم راضی نہیں ہوں گے. ہمارے ایک ایک بچے کو ہم ٹارگیٹ بنا کر محنت کریں, اور پھر جب چھٹی کے دن ہمارے آئیں چھٹی کے دنوں کو ہم ٹارگیٹ میں لیں, ہمارے چھٹی کے دن لایانی میں نہ گزر جائیں. جب ہمارا کوئی ہدف نہیں ہوگا تو بچے چھٹیوں کے دن پروگرام بنا دیتے ہیں. کیا پروگرام بناتے ہیں؟ چھٹی کے دن کوئی ادھر پکنک میں جاتا ہے, کوئی یہاں جاتا ہے, کوئی وہاں جاتا ہے. اور جب پکنک میں جائیں گے تو ابھی ایسا ماحول ہو گیا کہ اس میں اچھے برے کی تمیز ختم ہو گئی اور بہت زیادہ گناہ ہوتے ہیں. ابھی ہم لوگ دہلی سے آ رہے تھے تو ہمارا پورا ایک ڈبہ بھرا ہوا تھا, اس میں سب اسٹوڈنٹس تھے راجستھان کے, لڑکے اور لڑکیاں, لڑکے لڑکیاں ساتھ جا رہے ہیں, اس میں مسلمان بھی ہے. اب پتہ نہیں لڑکے اور لڑکیاں ساتھ رہے گی, پتہ نہیں کیا کیا ہوگا. کتابوں میں آتا ہے جہاں ایک لڑکا اور لڑکی جمع ہوگا وہاں تیسرا شیطان ہوتا ہے. وہاں تیسرا کون ہوتا ہے بولو؟ شیطان ہوتا ہے. اگر ہم نے ہمارے ان بچوں کو کوئی ٹارگیٹ نہیں بنایا تو پھر وہ لایانی میں مشغول ہو جائیں گے. ابھی ہمیں پتا چلا ہمارے وہاں ہم تھے ہماری مسجد میں تو ہمارے وہاں کے کچھ بچے گوا چلے گئے, کچھ بچے پتا نہیں وہاں چلے گئے. کہ جب ہم ان کی کوئی ترتیب نہیں بنائیں گے تو بچے نہ کرنے کی چیزوں میں مشغول ہو جاتے ہیں. یہ بچوں کا یہ ویکیشن کچھ کام کا بن جائے, اس کے لیے ہمارے بزرگ فرماتے ہیں ہمارے یہ طلبا جو ماشاءاللہ محنت میں جڑے ہوئے ہیں خود اپنے ذات سے جانے کی ترتیب بنائیں اور اپنے بچے ہمارے ساتھ لے جانے کی فکر ہم کریں. تو اس میں کیا کرنا ہے کہ اگر 40 دن کا ہمارا ویکیشن ہو تو ہم 40 دن جائیں. دیکھو یہ وقت گزرنے والی چیز ہوتی ہے, اگر اس کو اچھے کاموں میں نہیں گزارا تو بھی وقت تو گزر جائے گا, لیکن اگر کرنے کے کاموں میں نہیں گزارا تو پھر وہ نہ کرنے کے کاموں میں گزرے گا. تو پھر نہ کرنے کے کاموں میں جب گزرا تو وہ ہمارے اوپر آفتوں کو لائے گا, بلاؤں کو لائے گا. اللہ کو ناراض کرنے والی چیزیں ہوئی تو پھر یہ اللہ کو ناراض کرنے والی چیزوں کو نازل کروائے گا آسمانوں سے. اس لیے 40 دن کی جب چھٹیاں ہو تو 40 دن جا کر یہ اچھی زندگیوں کو سیکھنا ہے, دین کو سیکھنا ہے, دین کی محنت کو سیکھنا ہے, خود سیکھنا ہے, ان بچوں کو یہ بچے سیکھیں اس کی فکر کرنی ہے. جب ہماری پڑھائی پوری ہو جائے تو ہمارے بچوں کا ذہن بنائیں کہ ہم اول پہلے 4-4 مہینے لگائیں پھر اپنی جاب میں جائیں. کیوں؟ کہ ہم پبلک میں جائیں گے, پبلک میں پتہ نہیں کیا کیا گناہ ہیں, کیا کیا خرافات ہیں, پتہ نہیں کیا کیا, اس میں ہمیں سلیقے سے کیسے رہنا. یہ ہوتے ہیں نا کرسیاں, وہاں پتہ نہیں کیا کیا رشوتیں ہوتی ہیں, کیا کیا پتہ نہیں کیا کیا ہوتا ہے. اس میں اللہ کے ڈر کے ساتھ ہمارا کرسی والا بیٹھنا چاہیے. ہاں, تمام شعبوں میں ہمارے کرسیوں والے یہ امانت داری کے ساتھ, دیانت داری کے ساتھ بیٹھنے چاہیے تاکہ وہاں کی برائیوں سے وہ بچیں بلکہ ان کے ذریعے سے وہاں اچھائیاں چلے اور یہ ان شعبوں میں اللہ کے دین کی پہچان کروانے والے بنے. ہاں, اللہ کے دین کی پہچان کروانے والے بنے. اس کے لیے ہمارے بچوں کا ہمیں ذہن بنانا ہے. کیا بنانا ہے؟ کہ پڑھائی کے بعد یہ جو چیزیں ہیں نا, جس میں بھی یہ دین سے ہٹے ہوئے جتنے شعبے ہوتے ہیں نا, اس میں خرافات ہوتے ہیں, اس میں اللہ کو ناراض کرنے والی چیزیں ہوتی ہے, اگر اس میں ہم نے اپنے بچوں کو نہیں سمجھایا تو وہ ذرا سے ان کو بھی لگیں گے. اس لیے ان کو 4-4 مہینے یہ لگائیں پھر اس میں وہ جائیں. خود ہماری پڑھائی پوری ہو تو ہمیں اپنی ترتیب بنانی ہے, ہمارے اسکولوں میں اور بچوں کی پڑھائی پوری ہو ان کی بھی ترتیب بنانی ہے. اس کی ہمیں فکر اور پورے مہینے میں, او بھائی بچے بیٹھ جاؤ تھوڑی دیر, اور پڑھائی کے زمانے میں ہر جو آپ کو 3 دن چھٹی نہیں ہوتی, اگر 3 دن کی چھٹی ہوتی ہے مہینے کے 3 دن لگاؤ, 3 دن کی چھٹی نہیں ہوتی مہینے کے 2 دن لگاؤ, اگر اتنی چھٹی نہیں ہوتی کم سے کم 24 گھنٹے ضرور لگاؤ, جمعہ سنیچر کو لگاؤ. تو اس سے تمہیں تھوڑی چارجنگ ہوتی رہے گی, تمہیں ڈوز ملتا رہے گا. اور اگر 2 مرتبہ لگا دو تو بہت اچھا, 15 دن میں 1 مرتبہ 24 گھنٹے لگا لو. اپنی مسجدوں کی جماعتیں گئی ہوئی ہوتی ہے اس کے ساتھ کچھ وقت لگاؤ تو انشاءاللہ 24 گھنٹے جب ایمان اعمال کے مذاکروں کے ساتھ وقت گزرے گا نا تو صحیح فکر زندگیوں میں آ جائے گی. ان سارے اعمال کے ساتھ ایک چیز اور فکر کرنے کی ہے کہ ہمارے ان بچوں کی پڑھائی اچھے سے اچھی ہو, یہ گھڑتر کی ساری باتوں کے ساتھ ان کا بھڑتر بھی اچھا ہو. کیا ہو بولو؟ ان کا بھڑتر اچھا ہو, ہمارا بچہ اچھا سے اچھا بنے, اچھے سے اچھا پڑھے. تو ہم اپنی پڑھائی میں سستی نہ کریں. ماشاءاللہ حضرات نے ایک راستہ پسند کیا ہے تو اس میں آپ اچھا پڑھو گے تو اچھا پڑھ کر اچھے بنو گے اور ہزاروں کو اس سے نفع پہنچاؤ گے. میں ڈاکٹر بن رہا ہوں لیکن میں پیسوں سے ڈاکٹر بن گیا, میں رشوت دے کر ڈاکٹر بن گیا, تو اب مجھے عورت تو آئی نہیں, اب عورت نہیں آئی, اب میں ڈاکٹر بنوں گا تو پتا نہیں کیا لوگوں کی زندگیوں سے میرے ساتھ کیا کیا ہو جائے گا, میرے ذریعے سے پتا نہیں میں کیا کھیل کھیل لوں گا. اگر مجھے کوئی چیز کرنی تھی وہ چیز میں نے صحیح نہیں کی اور میرے ذریعے سے کسی کو نقصان پہنچا تو آخرت میں مجھے اس کا جواب دینا پڑے گا. میں ماسٹر بن رہا ہوں لیکن مجھے جو بچوں کو پڑھانا ہے وہ میں سلیقے سے نہیں پڑھاؤں, اب میں بچوں کو کیا پڑھاؤں گا, تو میں بچوں کے ساتھ خیانت کر لوں گا تو میری آخرت خراب ہو جائے گی. تو ہمیں اپنی پڑھائی کو بھی اچھے سے اچھی بنانی ہے. اس لیے ہماری پڑھائی میں کوئی جھول نہ آئے. ہمارے بچے پڑھائی میں سستی کرتے ہیں, ہم پڑھائی میں سستی نہ کریں, ہم اچھے سے اچھی پڑھائی کریں. اور آج کے ماحول میں تو پڑھائی کی فیس کتنی زیادہ ہو گئی, آپ اپنے والدین کو پوچھنا, بےچارے آپ کے والدین آپ کی پڑھائی کی فیس کہاں سے لا کر دیتے ہیں, پتہ نہیں کہاں کا مزدوری کر کے دیتے ہیں. ہاں, قرضے لے کر دیتے ہیں بچوں کی پڑھائی کی فیس. زمین کوئی گئی اب تو لاکھوں پر ہو گئی, لاکھوں پر. ایم بی بی ایس کے ایڈمیشن میں 25-25 لاکھ, 50-50 لاکھ روپے ہو گئے. لوگ زمین بیچتے ہیں، زیورات بیچ دیتے ہیں، اب ہمارے پیچھے اتنا لاگت لگائے اور ہماری پڑھائی ٹھیک نہ ہو، یہ تو بری بات ہے۔ اس لیے ہماری پڑھائی کے وقت میں ہماری پڑھائی اچھی ہو، اور ہمارے درجے میں، ہماری کلاس میں اگر کوئی ہمارا مسلمان بھائی ہے وہ پڑھائی میں سستی کرتا ہے، اس کی فکر بھی ہم کریں، ہم اس کے ساتھ جب ملاقات میں جائیں اس کو جیسے اور اعمال کی فکر دلائیں، اس کو اپنی پڑھائی کو اچھی پڑھنے کی بھی ہم فکر دلائیں، تاکہ ہماری ان بچوں کا بڑھتر بھی اچھا ہو جائے اور گھڑتر بھی اچھا ہو جائے۔ کرو گے اس کی فکر؟ اگر یہ چیز ہو گئی تو انشاءاللہ جس دن آپ کی پڑھائی پوری ہوگی تو ایک اچھے آدمی بن کر ہم مارکیٹ میں آئیں گے، اور انشاءاللہ ان اعمال کے ساتھ مارکیٹ میں آئیں گے کہ جس سے اللہ بھی راضی ہوں گے، اور جب ہم مخلوق کو اس راستے سے نفع پہنچائیں گے تو اللہ مخلوق کے دلوں میں بھی ہماری محبت ڈال دیں گے۔ ایک ہمارا اللہ کے ساتھ اچھا رہنا ہو جائے، ایک بندوں کے ساتھ بھی ہمارا اچھا رہنا ہو جائے، اس لیے اس چیز کو سیکھنا ہے۔ تو سیکھو گے انشاءاللہ، ان اعمال کے ساتھ کرتے ہوئے وقت گزارو گے؟ کون کون نیت کرتا ہے کہ ان اعمال کے ساتھ وقت گزاریں گے؟ تو آپ کی اس مجلس میں جس کی اس سال پڑھائی پوری ہو رہی ہے وہ نیت کر لو کہ انشاءاللہ ہم پڑھائی کے بعد پہلے چار مہینے جائیں گے۔ کس کی سال پڑھائی پوری ہو رہی ہے؟ ماشاءاللہ ماشاءاللہ ماشاءاللہ، تو آپ سب نیت کرتے ہو کہ ہم جائیں گے انشاءاللہ؟ کون کون نیت کرتا ہے؟ ماشاءاللہ۔ اچھا ایک بات پوچھنا رہ گئی آپ کو، یہ باتیں گزشتہ سال بھی ہم نے سنائی تھی، یہ سارے کام کرنے کے آپ نے اپنے وہاں شروع کر دیا اسکول والوں نے؟ جو گزشتہ، دیکھو اس میں کچھ بچے وہ ہیں جو پہلی مرتبہ آئے تھے، ان کو یہ سب باتیں بہت سب کو پتہ نہیں ہوگی، لیکن جو گزشتہ سال بھی آئے تھے ان کو تو پتہ تھی نا کہ یہ سارے کام کرنے کو گزشتہ سال بھی کہے تھے۔ تو آپ میں سے کسی اسکول والے نے عمل اپنے اسکولوں میں شروع کر دیا بھائی؟ کسی ہاسٹل والے نے؟ اچھا بتاؤ کیا شروع کیا آپ نے، ذرا کھڑے ہو کر بتاؤ کیا شروع کیا، ذرا بتاؤ۔
السلام علیکم۔
وعلیکم السلام۔ بھائی بیٹھ جاؤ بھائی، بچے بھائی ایسا نہ کرو بھائی، چشمے والے ایسا نہ کرو، بیٹھ جاؤ۔
મારું યામિન છે, હું એમ કે કોલેજમાં કરું, બી કોમ કરું, તો આજે એફઆઈમાં છું બીજું સેમિસ્ટર, તો અમે દરરોજ અમારી 15 મિનિટની રિસેસ પડે, તો રિસેસમાં અમે 5-7 મિનિટ તાલીમ કરીએ,
માશાઅલ્લાહ
માશાઅલ્લાહ, અને સરજીઓને તાલીમ આવવા માટે દાવત આપીએ,
માશાઅલ્લાહ,
અને બીજો તાલીમ એ રીતે ગણીએ કે એક સરજીને અઠવાડિયા
લાવો છો તમે? હા, એક અમલ અપના એ હો ગયા કે અપના હર હફતે હફતાવારી પંચકોસા હોતા હૈ ઉસમે હમે આના હૈ, ઓર એસે નયે નયે બચ્ચો કો મુલાકાતો મે ઝહન બનાકર પંચકોસે મે લાને કી ફિકર, اگر وہ ہمارے پنچکوسے میں آئے تو ایسے نئے نئے بچوں کو ماحول ملے گا، اس ماحول میں ان کے ذہن سازی ہوگی۔ تو خود بھی پنچکوسے میں آنا ہے اور نئے نئے بچوں کو بھی پنچکوسے میں کیا کرنا ہے بولو، لانا ہے۔ تو آپ پنچکوسے میں لاتے ہو ان کو؟
جی، الگ الگ علاقے سے آتے ہیں تو ہم ان کو دعوت دیتے ہیں کہ آپ بھی پنچکوسے میں پہنچنے کی فکر۔
ماشاء اللہ ماشاء اللہ۔ اور کسی اسکول میں کوئی کام ہو رہا ہے بھائی؟ اور کون سے اسکول میں ہو رہا ہے؟ ماشاء اللہ ماشاء اللہ۔ اور بتاؤ، اور کسی اسکول والوں نے کام شروع کیا؟ او بھائی بچے بیٹھ جاؤ بیٹھ جاؤ، ایسا نہ کرو۔ اچھا کسی کالج میں، اسکول کسی کالج میں کہیں شروع ہوا ہے کچھ؟ آ جاؤ جلدی سے، ماشاء اللہ۔ دیکھو یہ کھڑے ہو گئے بھائی، ان کو ذرا بٹھا دو بھائی، بیٹھ جاؤ بھائی، بیٹھ جاؤ جی، السلام
علیکم
بھائی، بیٹھ جاؤ وہیں بیٹھ جاؤ
جی۔
ہاں ذرا
قریب میں کالج میں انجینئرنگ کر رہا ہوں، ہمارے یہاں پورے دن کی کالج ہوتی ہے 8:30 سے 4 تک کی، جوہر کی نماز بیچ میں آتی ہے، تو ہم جوہر کی نماز کا جوہر کی نماز وہاں پڑھتے ہیں، ابھی اسٹارٹ کیا ہے کالج کے اندر، نزدیک میں مسجد ہے وہاں جاتے تھے ابھی ہم 10-15 بچے، لیکن ابھی ہم نے کالج میں چالو کیا ہے۔
ماشاء اللہ ماشاء اللہ۔ تو اور بچے بھی آتے ہیں اس میں؟
ہاں آتے ہیں۔
اور ملاقاتیں کرتے ہو؟
ملاقاتوں کا ابھی کچھ ہم نے کیا نہیں ہے ابھی۔
اب ملاقاتیں بھی شروع کر دو، جو مسلمان بچے اور ہیں ان سے بھی ملاقات شروع کرو۔ اور پنچکوسے میں جاتے ہو آپ لوگ؟
نہیں
جاتے ہو، تو آپ اس کی فکر شروع کرو۔ اور جماعت میں جاتے ہو 24 گھنٹے، 48 گھنٹے، 72 گھنٹے؟ چھٹی کا دن ہم تو کہتے ہیں، چھٹی کا دن فکر نہیں کی، آپ فکر اس کی شروع کرو۔ اچھا اور کس کے وہاں ہو رہا ہے؟ آ جاؤ، اور کسی کے وہاں ہو رہا ہے؟ جلدی سے آ جاؤ، ٹائم شارٹ ہے بھائی، بیٹھ جاؤ بھائی۔ او بھائی جیسے جاتا ہے جیسے سنتا ہی نہیں۔
السلام علیکم، ہوں LDCP فارمیسی کالج سے بولا، ہوں ત્યાં સ્ટડી કરું અમે ત્રણ મહિનાથી, મતલબ કે જમાતનો એ આવે 3 મહિનામાં 1 વખતે જમાત નીકળી ગયેલી છે,
અને
ધીરે ધીરે નમાઝનો માહોલ, નમાઝ ચાલુ કરી છે અમે લોકો,
માશાઅલ્લાહ,
જોહરની નમાઝ 9-11 નો ટાઈમ છે, 9-4 નો ટાઈમ,
માશાઅલ્લાહ। તો તાલીમ બી હોસ્ટેલ છે? હોસ્ટેલ છે
ના,
હોસ્ટેલ નથી, અપડાઉન ત્યાં બીજા છોકરાઓની મુલાકાત કરો છો તમે?
હા, એટલે જયારે જમાન નીકળે ને એના આગલા દિવસે અથવા એક બે દિવસ પહેલા થઈ જાય.
તો છોકરા જમાનમાં જતા ચાલુ થઈ ગયા?
હા, થઈ ગયા.
માશાલ્લાહ. હવે એમને પંચકોષામાં લાવવાની ફિકર નથી કરતા?
પંચકોષામાં નથી જતા.
હવે તમે બી આવો ને એમને બી લાવવાની ફિકર
કરો.
હવે તો વખત આ કારગારી સંભળાવજો. હા, માશાલ્લાહ. બીજી કોઈ સ્કૂલમાં કોઈ કોલેજમાં? જલ્દી સાજો, જલ્દી સાજો ભાઈ, જલ્દી.
એકવાર ચાલુ કરેલી પણ પછી પ્રોબ્લેમ થાય એટલે બંધ કરી દીધું. ને પછી તે અમે લોકો ગામ લેવલ પર સ્ટુડન્ટ લિસ્ટ બનાવી. પછી સ્ટુડન્ટ ને દરેક મસ્જિદમાં, અમારા ગામમાં 9 મસ્જિદ છે, તે દરેક મસ્જિદમાં અમે લોકોએ લિસ્ટ આપી. ત્યાર પછી જે જે એરિયાના જે જે છોકરા છે, આઈ થિંક 60 ઉપર છોકરાઓ છે, અલહમદુલ્લાહ, એ લોકોની ઉપર મહેનત થાય ને એ લોકો પોતપોતાનો મહિનામાં એક હપ્તો નક્કી કરીને 3 દિવસ
માશાલ્લાહ માશાલ્લાહ. અને પંચકોષામાં એ લોકો આવે?
જી, થોડા ઘણા આવે છે.
તમારી સ્કૂલમાં છોકરાઓ પર બી મહેનત થાય છે ને ફળિયાના છોકરાઓ પર બી મહેનત થાય છે, બંને પર કરો?
હા,
વાહ વાહ, માશાલ્લાહ માશાલ્લાહ. દેખો કેટલી સારી વાત કહેવાય, સ્કૂલના છોકરા પણ ઉપર મહેનત થઈ રહી છે અને ફળિયાના છોકરા ઉપર પણ થઈ રહી છે, માશાલ્લાહ. ચાલો, હજુ કઈ બીજું? અચ્છા ભાઈ, માશાલ્લાહ, આવી જાઓ જલ્દી છે, આવી જાઓ અહીં જલ્દી. ભાઈ જો સાંભળો,
નમાજ પછી 5-7 મિનિટ જેવી તાલીમ થાય, તાલીમ પછી મશવરો.
ભાઈ બેઠ જાય, ભાઈ એસા ના કરે, ભાઈ બચ્ચો બેઠ જાઓ, એસા ના કરો.
તાલીમ પછી મશવરો થાય, મશવરામાં 50 ની ઉપર સ્ટુડન્ટની તાદાત હોય, તેમની કારગુજારી લેવામાં આવે. તો મુલાકાત થયો તો બતાવો. અમુક સાથીની મુલાકાત થાય ને બબ્બેની જોડી કરીને સાથીઓની જોડી પાડેલી છે,
શરૂ કિયા અપની અપની સ્કૂલો મેં અમલ શરૂ કર દેંગે. કરો ગે ઇસકે ફિકર? કોણ કોણ નિયત કરતા હૈ અપની સ્કૂલો મેં? એક તો નમાઝ ના છૂટે, ઓર હોસ્ટેલ વાલે અપને વહાં તાલીમ કરે, મોહલ્લે વાલે ઘરો કે તાલીમ, વહાં મસ્જિદ કે તાલીમ. ઠીક હૈ ઇન્શાઅલ્લાહ. અચ્છા એક બાત રહે ગઈ ભાઈ, ઇસમે ઇસ સાલ જિનકે જિનકે પઢાઈ પૂરી હોઈ હૈ વો તો સબ નિયત કર લો કે ઇન્શાઅલ્લાહ હમ પહેલે 4 મહિને લગાયેંગે, ઉસકે બાદ ઇન્શાઅલ્લાહ જોબ સર્વિસ કરેંગે. ઠીક હૈ ઇન્શાઅલ્લાહ. કોણ કોણ નિયત કરતા હૈ ઇસમે સે? માશાઅલ્લાહ. ઓર જિનકે ભાઈ યે કહાં જા રહે હૈ? ભાઈ બેઠ જાઓ, અભી તો દુઆ નહીં હુઈ. ભાઈ દુઆ નહીં હુઈ, બેઠ જાઓ. ભાઈ દુઆ નહીં હુઈ, ભાઈ બેઠ જાઓ. મજલિસ જબ ખતમ હોતી હૈ તો ફરિશ્તે દુઆ કરતે હૈ કે અલ્લાહ મજલિસ મેં બેઠને વાલોં કી મગફરત કર દે, તો હમ તો અપની મગફરત કરવા કર જાયેંગે. અચ્છા ભાઈ, જો હઝરત ઇસ સાલ ફારિગ હોંગે કોણ કોને જરા ખડે હો જાઓ, વો ખડે હો જાઓ. જો હઝરત ફારિગ હો રહે હૈ વો ખડે હો જાઓ. માશાઅલ્લાહ. જિનકી પઢાઈ પૂરી હો રહી હૈ વો ખડે હો જાઓ. જિનકી પઢાઈ પૂરી હો રહી હૈ માશાઅલ્લાહ. ભાઈ આપ લોગ વહાં સાઇડ પર આ જાઓ, આપ યહાં ઇસ સાઇડ પર આ જાઓ, આપ સબ ઇસ સાઇડ પર આ જાઓ. ભાઈ ઇસ સાઇડ પર આ જાઓ, દેખો જિસકી પઢાઈ પૂરી હો રહી હૈ યહાં આ જાઓ, સબ યહાં આ જાઓ. ભાઈ ઓ ભાઈ કાલે શર્ટ વાલે ચલા શરૂ, આ જાઓ, સબ વહાં ચલે જાઓ. જિસકી ઇસ સાલ પઢાઈ પૂરી હો રહી હૈ વો આ જાઓ. માશાઅલ્લાહ માશાઅલ્લાહ. ભાઈ યહાં જાઓ, આગે બઢ જાઓ, જલ્દી સે આગે બઢ જાઓ. માશાઅલ્લાહ માશાઅલ્લાહ. અચ્છા ભાઈ, દૂસરી વાત સુનો ભાઈ, દૂસરી વાત સુનો. જિસકી ઇસ સાલ પઢાઈ પૂરી નહીં હો રહી ઓર વેકેશન હો ગયા ચાલુ સ્કૂલ કા, વો ભી ભાઈ બેઠ જાઓ, ભાઈ બેઠ જાઓ, ભાઈ બેઠ જાઓ, બસ બેઠ જાઓ. ભાઈ એક ખેલ નહીં કરો, ભાઈ બેઠ જાઓ.
આગે ચલ, કા હેપી બાજુ ધોરણ તો બિહારી કે બંધ કર ને.
અચ્છા ભાઈ, જિસકી ઇસ સાલ પઢાઈ પૂરી નહીં હો રહી લેકિન જવાન તાલીમ 40 દિન કે કુછ હો રહી હૈ વો લોગ નિયત કર લો, હમ ઇન્શાઅલ્લાહ 40 દિન લગાયેંગે. અગર જિસકી જાન સારે કુછ કા વેકેશન હો રહા હૈ જરા બતાઓ, 40 દિન કા વેકેશન.
કેન્સલ મૂકી દેવા એરોપ્લેન મોડ પર છે.